यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाको बैठकमा हिजो सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड़ दिनुभएको छ। सांसदहरूले सुनसरीबाट शुरू भएको तनावले तराई मधेसका विभिन्न जिल्लामा सिर्जना गरेको अवस्थालाई पूर्ववत अवस्थामा फर्काउन संघ र प्रदेश सरकार तथा स्थानीय तहले सक्रिय पहल गर्नुपर्ने बताउनुभयो। उहाँहरूले सामाजिक सद्भाव कायम गर्न जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। विशेष समयमा बोल्दै सांसदहरूले किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्भाव कायम गर्न तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले युवालाई स्वदेशमै रोजगारीको सिर्जना अवसर सिर्जना गर्न सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। रोजगारीका कारण विदेशमा जानुपर्ने अवस्थामा महिला तथा बालबालिका हराउने गरेको र मानव तस्करीको जोखिममा समेत पर्ने गरेको घटना बढ़िरहेको सांसदहरूले उल्लेख गर्नुभयो। त्यसको रोकथाममा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँहरूको भनाइ थियो। बैठकको शून्य समयमा सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले खाना पकाउने ग्यासको अभाव तीव्र भएको भन्दै सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। तरकारी, फलफूल, खाद्यान्न लगायतको मूल्य वृद्धि भएको सन्दर्भमा उपभोक्ता मारमा परेकाले बजार अनुगमनलाई प्रभावकारी बनाउन पनि सांसदहरूले माग गर्नुभयो। सांसदहरूले सरकार कोठा खाली छ भन्ने नारासहित दलित समुदायका मानिसहरू माइतीघरमा सत्याग्रह बसिरहेको सन्दर्भमा त्यसको समस्याको समाधान खोज्न पनि सरकारलाई आग्रह गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 प्रतिवेदन पेश गर्नुभयो। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 पेश गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सभापति पौडेलले पछिल्ला वर्ष तराई मधेसमा कम वर्षा भएको तथा तराई मधेसमा खानेपानीको चरम अभाव र सिंचाईमा समेत समस्या देखिएको बताउनुभयो। तराई मधेसमा देखिएको खानेपानीको समस्या समाधान र पानीको पुनर्भरणका लागि चुरे भावर क्षेत्रको संरक्षण आवश्यक रहेको आर्थिक मामिला तथा सुशासन समितिका सभापति पौडेलले बताउनुभयो। प्रतिनिधि सभाको बैठक आज अपरान्ह बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ। बैठकमा नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङदाम्बेले प्रस्तुत गर्नुभएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कलमा सुनकोशी नदीमा कार खसेर बेपत्ता भएकाहरूको हिजो पहिचान खुलेको छ। सुनकोशी नदीमा कार खसेर बेपत्ता हुने 4 भनिए पनि प्रहरीले 3 पुष्टि भएको जनाएको छ। पहिचान खुलेकामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका 7 निवासी निर्माण व्यवसायी कार चालक 39 दिलबहादुर लामा, त्यसै गरी स्काभेटरका चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका 1 निवासी 28 गणेश थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुनकोशी नदीमा नै बेपत्ता भएका अर्का हेल्फर सिन्धुलीको 3 पाटन गाउँपालिका 9 निवासी सूरज मगर रहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो। हिजो दिउँसो काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बसले सड़क छेउमा रोकी राखिएको कारलाई ठक्कर दिँदा कार सड़कबाट अन्दाजी 50 तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब परीक्षक विजय श्रेष्ठले सुनकोशी नदीमा हराइरहेका 3 व्यक्ति र कारको खोजी जारी रहेको जानकारी दिनुभयो। नदीमा बाढ़ीका कारण बेपत्ता यात्रु र कारको खोजी तथा उद्धार कार्य प्रभावित भएको प्रहरीले जनाएको छ। बेपत्ता यात्रु र कारको उद्धारका लागि आवश्यक उपकरणसहित सशस्त्र प्रहरी बलको बेस क्याम्प, खुरकोटबाट गोताखोरको टोली, नेपाल प्रहरी र अन्य सुरक्षा निकाय समेत घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो। देशका विभिन्न भागमा वर्षा र केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सतर्कता अप्नाउन पनि विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ। नेपाली कांग्रेसले हालै मधेस प्रदेशका विभिन्न जिल्लामा भएको घटनाका सम्बन्धमा न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ। सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा हिजो बसेको बैठकले हालै मधेस प्रदेशका विभिन्न जिल्लामा भएको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ। त्यसका लागि न्यायिक समिति गठन गर्न संसदमा दवाब दिने निर्णय गरिएको बैठकपछि पार्टी महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। काँग्रेसले सरकारले तत्सम्बन्धमा बनाएको छानबिन समितिलाई कर्मकाण्डी भनेको छ। महामन्त्री पौडेलले घटनाको स्वतन्त्र निष्पक्ष छानबिन समिति लगायतका लागि अन्य विपक्षी दलहरूसँग समेत काँग्रेसले छलफल गर्ने निर्णय गरेको जानकारी दिनुभयो। गण्डकी प्रदेशमा प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले अब कानूनी मान्यता पाएको छ। प्रदेश प्रमुख डिलीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित भएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई हिजो प्रमाणीकरण गर्नुभएपछि प्रदेशभर औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानूनी मान्यता पाएको छ। गत असार 25 गते प्रदेशसभाको बैठकबाट पारित विधेयकलाई प्रदेश प्रमुखले सन्देशसहित पुनर्विचारका लागि साउन 8 गते प्रदेशसभामा फिर्ता पठाउनु भएकोमा प्रदेशसभाबाट गत शुक्रबार पुनः पारित भएपछि हिजो प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको हो। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याइएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालयले नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको छ। उक्त नीतिले एकीकृत यातायात प्रणालीको विकास मार्फत दिगो सर्वसुलभ पहुँचयोग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको सरकारले जनाएको छ। मन्त्रालयका अनुसार नयाँ नीतिले सड़क रेल जलमार्ग तथा हवाई यातायातका बीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तरको सुधार सड़क सुरक्षामा वृद्धि वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड़ दिएको बताउनुभयो। सरकारले बदलिदो प्रविधि बढ़दो शहरीकरण जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै 25 वर्षपछि यातायात नीतिलाई परिमार्जन गरी कार्यान्वयनमा ल्याएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलता र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गाउँपालिका र नगरपालिकाहरूले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरीबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिने लगायतका 10 प्राथमिकता तय गरेको छ। तीनै प्राथमिकताका आधारमा विनियोजन कुशलतापूर्वक र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ। स्थानीय तहले योजना बनाउन संघीय सरकार प्रदेश सरकारको नीति लक्ष्य उद्देश्य समयसीमा र प्रक्रियासँग अनुकूल हुने गरी सुशासन कायम गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहदानी ऐन अन्तर्गतको कसूरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। ब्यूरोका प्रवक्ता अनुप शमशेर जौहराका अनुसार तिब्बती शरणार्थीका नाममा गैर कानूनी यात्रा अनुमति पत्र जारी गरेको आरोपमा सहसचिव भट्टराईलाई पक्राउ गरिएको हो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा राहदानी कसूर सम्बन्धी मुद्दा दायर भएसँगै ब्यूरोले उहाँलाई त्रिपुरेश्वरबाट हिजो पक्राउ गरेको हो। यात्रा अनुमति पत्रसहित उपस्थित भएका व्यक्तिको राष्ट्रियतामाथि शंका लागेपछि गरिएको सोधपूछका क्रममा जर्मन राजदूतावासले 2068 जेठ 20 गते 5 थान सक्कल यात्रा अनुमति पत्र अनुसन्धान तथा कार्यवाहीका लागि ब्यूरोमा पठाएको थियो। यात्रा अनुमति पत्र जारी गर्ने कार्यमा तत्कालीन परराष्ट्र मन्त्रालयका कन्सुलर शाखाका अधिकृत रहेका भट्टराईको संलग्नता देखिएको सीआईबीले जनाएको छ। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083 मस्यौदामाथि सरकारवालासँग छलफल गरिएको छ। सूचना तथा संचार मन्त्रालयमा हिजो आयोजित छलफलमा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था निर्माता निर्देशक कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो। चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको 3,50,00,000 रूपियाँ अनुदान रकम पारदर्शी प्रभावकारी र उपलब्धिमूलक ढंगले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले सरकारवालाको सुझाव लिइएको मन्त्रालयले जनाएको छ। कार्यक्रममा सूचना तथा संचार मन्त्री डा विक्रम तिमल सिन्हाले चलचित्र क्षेत्रको विकासमा सरकारको सहयोगलाई व्यवस्थित बनाउन स्पष्ट र व्यवहारिक कार्यविधि आवश्यक पर्ने बताउनुभयो। मन्त्री डा तिमिल सिन्हाले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषय समेटिएका यथार्थपरक मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो। त्यसक्रममा चलचित्र कर्मीहरूले चलचित्र क्षेत्रलाई प्रत्यक्ष सहयोग गर्ने सरकारको नीति सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन ओपिनियनमा लैजानुपर्नेमा जोड़ दिएको छ। मन्त्रालयले देशैभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिहरूको विवरण सोही प्रयोजनका लागि सार्वजनिक गरेको छ। मन्त्रालयले सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारीहरू तोकिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल सबै समेटिएका छन्। महिला बालबालिका तथा लैंगिक एवं यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले डिजिटल प्रविधिको दुरूपयोग बढ़दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानूनी र संस्थागत संयन्त्र सुदृढ़ बनाउनुपर्नेमा जोड़ दिनुभएको छ। महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा हिजो बसेको बैठकमा मन्त्री बादीले साइबर अपराधबाट जोगिने नाममा महिला र बालबालिकालाई सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट वञ्चित गर्नुभन्दा अनुसन्धान सम्बन्धी क्षमता वृद्धि गर्नु र सुरक्षित डिजिटल वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो। बैठकमा सांसदहरूले राजनीतिक रूपमा स्पष्ट धारणा राख्ने महिलामाथि हुने चरित्र हत्या, साइबर बुलिङ तथा घृणायुक्त अभिव्यक्ति बढ़ेकाले विभिन्न सामाजिक सञ्जालका प्लेटफर्महरूको दर्ता र प्रयोगकर्ताको डाटा संरक्षण आवश्यक रहेको बताउनुभयो। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विदेशबाट नेपाललाई लक्षित गरी हुने साइबर अपराध नियन्त्रणका लागि विद्यमान कानूनमा सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाले टेलिभिजन हेर्ने समयमा हिंसात्मक तथा संवेदनशील दृश्यहरूको प्रसारण गर्न नहुनेमा पनि जोड़ दिनुभयो। कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सड़क पहिरोले अवरूद्ध भएको छ। त्यसैगरी देशका अन्य विभिन्न सड़क तथा राजमार्गहरू पनि पहिरो र बाढ़ीका कारण अवरूद्ध अवस्थामा रहेको प्रहरीले जनाएको छ। र जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हिरासतमा राख्नुपर्ने गरी म्याद थप गर्न नपर्ने हिजो आदेश दिएको छ। न्यायाधीश नवराज दाहालको इजलासले मेडिकल व्यवसायी प्रसाई विरूद्ध म्याद थप गर्न नपर्ने आदेश दिएको हो। अदालतले म्याद थप नगरेसँगै हिजै प्रसाई थुनामुक्त हुनुभएको छ। साइबर अपराधको कसुर, त्यसै गरी राज्य विरूद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धको कसुर र सार्वजनिक शान्ति विरूद्धको कसुर गरी तीनवटा कसुरमा प्रहरीले प्रसाईलाई आइतबार राति पक्राउ गरेको थियो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।